रेडियो तेहरान के सभी श्रोतागण, जहरा जैदी और साथियों का सलाम स्वीकार करें। श्रोताओं, सदैव की भांति कार्यक्रम का आरंभ हम कुरान मजीद की पवित्र आयतों से कर रहे हैं। आज आप सूरह दहर की तीसरी से लेकर ग्यारहवीं आयतों तक की तिलावत और अनुवाद सुनेंगे। कारी हैं मोहम्मद सिद्दीक मिनशावी।
بسم الله الرحمن الرحيم إنا هديناه السبيل إما شاكرا وإما كفورا إنا أعتدنا للكافرين سلاسل وأغلالا وسعيرا إن الأبرار يشربون من كأس كان مزاجها كافورا عينا يشرب بها عباد الله عينا يشرب بها عباد الله يفجرونها يوفون بالنذر ويخافون يوما كان شره مستطيرا ويطعمون الطعام على حبه مسكينا ويتيما أسيرا إنما نطعمكم لوجه الله لا نريد منكم جزاء ولا شكورا نخاف من ربنا يوما عبوسا قمطريرا فوقاهم الله شر ذلك اليوم ولقاهم نضرة
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے۔ ہم نے منوشے کو مارگ دکھا دیا ہے، اب چاہے وہ کرتگ رہے یا اکرتگ۔ ہم نے کافروں کے لیے زنجیریں، توق اور بھڑکتی ہوئی آگ تیار کر رکھی ہے۔ نشچے ہی پھلے لوگ ایسے پیالے سے پئیں گے جس میں کافور کی بھلی مہک کا مشرن ہوگا۔ وہ ایک سروت ہوگا جس سے اللہ کے وشیش بندے پئیں گے اور جہاں چاہیں گے اسے بہا کر لے جائیں گے۔ ایشور کے یہ بندے منت پوری کرتے ہیں اور اس دن سے ڈرتے ہیں جس کا دنڈ ویاپک ہوگا، اور وہ کھانے کی چاہت و آوشکتا رکھنے کے باوجود اسے محتاج، اناتھ اور قیدی کو کھلا دیتے ہیں اور کہتے ہیں، ہم تو کیول اللہ کی پرسنتا کے لیے تمہیں کھلاتے ہیں، انیتھا نہ تم سے کوئی بدلہ چاہتے ہیں نہ آبھار۔ ہمیں تو اپنے پالنہار کی اور سے ایک ایسے دن کا بھے ہے جو اتیانت کرور اور لمبا ہوگا۔ تو ایشور نے انہیں اس دن کی کڑائی سے بچا لیا اور انہیں تازگی و پرسنتا پردان کی۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، سبھا میں آپ کا سواگت ہے۔ آج شکروار ہے، نومبر کی 3، ربیع الثانی کی 18 اور آبان ماہ کی 12 تاریخ۔ کارکرم میں آپ پہلے وشو سماچار سنیں گے، پھر راجنیتک چرچا پیش کی جائے گی، اس کے بعد آپ کا من پسند کارکرم ہوگا پتر سنسار۔ سبھا کے انت میں ہم آپ کو کارکرم سنوائیں گے وگیان کی ڈگر۔ تو دوستو، یہ تھی روپ ریکھا، اب آپ کچھ چھڑوں میں سماچار سنیں گے۔ یہ تہران ہے، اب آپ وشو سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم۔ پہلے آج کے پرمکھ سماچاروں کا سارانش۔ راشٹرپتی رئیسی کہتے ہیں کہ جیت سچائی کے مورچے کی ہوگی۔ حماس کا کہنا ہے کہ اسرائیل غزہ میں صدی کا سب سے بڑا نرسنہار کر رہا ہے۔ اتری غزہ میں 4 اسرائیلی سینک مارے گئے ہیں۔ حسن نصراللہ نے زائونی شاسن کو یدھ کے لیے سب سے اچت وکلپ بتایا ہے۔ اور اب آپ وستار سے سماچار سنیے۔ سید ابراہیم رئیسی نے فلسطین کے حالیہ پریورتنوں کے بارے میں کہا ہے کہ سچائی کے مورچے کی ہی جیت ہوگی۔ شمع کیجیے گا، ایران کے راشٹرپتی سید ابراہیم رئیسی نے شکروار کو سیما ورتی پشچمی نگر بانے میں لوگوں سے ملاقات کی۔ اپنے سمبودھن میں انہوں نے غزہ پر زائونیوں کے آکرمڑ میں فلسطین کے مارے جانے والے ہزاروں بچوں کا الیکھ کیا۔ انہوں نے کہا کہ جو کچھ اس سمے فلسطین میں ہو رہا ہے، ویسا ہی ایران میں تھوپے گئے 8 ورشی یدھ کے دوران ہوا تھا۔ سید ابراہیم رئیسی نے بتایا کہ وہی امریکہ جس نے ایران کے بانے نگر میں تاسدی اتپن کی تھی، وہی اس سمے فلسطین میں بھی اپرادھ کرنے میں ویست ہے۔ ایران کے ودیش منتری حسین امیر عبداللہیہ اور حماس کے راجنیتک کاریالے کے پرمکھ اسماعیل ہنیہ نے ٹیلی فون پر بات چیت میں غزہ کی استھتی کا جائزہ لیا۔ امیر حسین عبداللہیہ نے سوشل میڈیا پر ایک پوسٹ لکھا، حماس کے راجنیتک کاریالے کے پرمکھ کے ساتھ ٹیلی فون پر بات چیت میں غزہ اور ویسٹ بینک کی ورتمان استھتی پر چرچا ہوئی۔ دونوں نیتاؤں کے بیچ ٹیلی فون پر اس بات چیت سے پہلے پچھلے ایک مہینے سے بھی کم سمے میں 2 بار ملاقاتیں ہو چکی ہیں۔ اسرائیل غزہ میں اس صدی کا سب سے بڑا جن سنہار کر رہا ہے، یہ کہنا ہے حماس کا۔ فلسطین کے اسلامی پرتیرودھ آندولن حماس کا کہنا ہے کہ زائونی شاسن فلسطینی پرتیرودھی گٹوں کے خلاف وناشکاری یدھ کے بہانے غزہ پٹی میں اس صدی کا سب سے بڑا جن سنہار کرنے میں ویست ہے۔ گروار کو ایک پریس کانفرنس کے دوران حماس کے ورشٹھ نیتا اسامہ حمادان نے کہا، صرف پچھلے 24 گھنٹوں کے دوران زائونی شاسن نے 3 بڑے نرسنہار کیے، جن میں 1000 سے زیادہ لوگ شہید ہو گئے۔ حماس کے نیتا کا کہنا تھا کہ زائونی سینا غزہ پر بمباری کے دوران وائٹ فاسفورس بموں کا استعمال کر رہی ہے، جو انتراشٹری استر پر پرتیبندھت ہیں۔ انہوں نے کہا کہ اویس زائونی شاسن اسپتالوں کو نشانہ بنانے کے لیے جھوٹا پروپیگنڈا کر رہا ہے کہ حماس نے وہاں اپنے اڈے بنا رکھے ہیں۔ زائونی سینکوں کے ہاتھوں ویسٹ بینک میں 7 فلسطینی شہید ہو گئے۔ بیتی رات ویسٹ بینک کے لیے ایک اور بھیانک اور ہنسک رات تھی، جب زائونی سینکوں نے کئی فلسطینیوں کو موت کے گھاٹ اتار دیا۔ चिकित्सा सूत्रों का कहना है कि जनीन शरणार्थी कैंप पर इसराइली सैनिकों के हमले में कम 4 फिलिस्तीनी शहीद और 12 अन्य घायल हो गए। उत्तरी गजा में 4 अन्य इसराइली सैनिक मारे गए हैं। ज़ायोनी सेना का कहना है कि गजा में फिलिस्तीनी प्रतिरोधी लड़ाकों के साथ झड़पों में उसके 4 अन्य सैनिक मारे गए। ज़ायोनी सेना के एक प्रवक्ता ने यह भी दावा किया है कि इसराइली सैनिकों ने गजा शहर को चारों ओर से घेर लिया और अब वो गजा में घुसने के लिए तैयार हैं। शुक्रवार को अन्य 4 ज़ायोनी सैनिकों के मारे जाने की घोषणा से पहले इसराइल की सेना ने गजा पट्टी में ज़मीनी हमले के दौरान अपने 19 सैनिकों के मारे जाने की बात स्वीकार की थी। गजा पर ज़ायोनी सेना की ताबड़तोड़ बमबारी में अब तक 9,000 से ज़्यादा फिलिस्तीनी शहीद हो चुके हैं, जिनमें अधिकांश बच्चे और महिलाएँ हैं। हिजबुल्ला ने इसराइली सेना के 19 ठिकानों पर ड्रोन और मिसाइल से हमला किया। लेबनान के इस्लामी आंदोलन हिजबुल्ला ने अपने पहले विस्फोटक ड्रोन का इस्तेमाल करते हुए ज़ायोनी सेना के कई ठिकानों पर मिसाइल और ड्रोन हमले किए हैं। शक्तिशाली प्रतिरोधी आंदोलन और ज़ायोनी सेना के बीच 7 अक्टूबर के बाद से लेबनानी सीमा पर झड़पें जारी हैं और दोनों एक दूसरे के ठिकानों को निशाना बना रहे हैं। हिजबुल्ला ने एक बयान जारी करके कहा है कि गुरुवार को उसके बलों ने इसराइली सेना के 19 ठिकानों पर गाइडेड मिसाइल और दूसरे हथियारों से हमले किए। बयान में कहा गया है कि उसने अवैध कब्जे वाले शेबा फार्म्स में स्थित ज़ायोनी सेना के कमांडर सेंटर को 2 विस्फोटक ड्रोन से निशाना बनाया। सैयद हसन नसरुल्ला ने कहा है कि युद्ध के लिए सबसे उचित विकल्प अवैध ज़ायोनी शासन है। हिजबुल्ला के महासचिव ने कहा है कि हथियारों से भी पहले हमारी वास्तविक शक्ति गहरी आस्था, दूरदर्शिता, सतर्कता, इन आदर्शों के लिए गहरी प्रतिबद्धता, बलिदान देने के लिए उच्च तत्परता और असीम धैर्य में निहित है। सैयद हसन नसरुल्ला के अनुसार ये वे विशेषताएँ हैं जो शहीदों के परिवारों में पाई जाती हैं। हिजबुल्ला के महासचिव का कहना था कि अगर हम कानूनी, नैतिक, मानवीय और धार्मिक दृष्टि से युद्ध करना चाहते हैं तो उसके लिए सबसे उचित विकल्प अवैध ज़ायोनी शासन ही है। सैयद हसन नसरुल्ला ने शुक्रवार को लेबनान की राजधानी बेरूत के दक्षिणी ज़ाहिया क्षेत्र में हिजबुल्ला के शहीदों की याद में आयोजित एक कार्यक्रम में भाग लिया। हिजबुल्ला के महासचिव ने गजा की जनता को विशेष सलाम करते हुए उनको एक ऐसा राष्ट्र बताया जिसका उदाहरण संसार में नहीं है। उन्होंने कहा कि हालिया वर्षों में फिलिस्तीन की स्थिति बहुत ही खराब थी और अतिवादियों के सत्ता में पहुंचने से ये और अधिक खराब हो गई है। याद रहे कि 7 अक्टूबर को गजा युद्ध की शुरुआत के बाद हिजबुल्ला के महासचिव सैयद हसन नसरुल्ला का ये पहला सार्वजनिक भाषण है जिसको काफी महत्वपूर्ण माना जा रहा है। अल्जीरिया की संसद ने इसराइल के साथ युद्ध को मंजूरी दे दी है। अल्जीरिया अब इसराइल के विरुद्ध युद्ध के लिए तैयार दिखाई दे रहा है। अल्जीरिया की संसद में इसराइल के साथ युद्ध को लेकर प्रस्ताव पारित कर दिया गया। अल्जीरिया की संसद ने सर्वसम्मति से एक बिल पास किया है जिसके आधार पर फिलिस्तीनियों की रक्षा के लिए युद्ध किया जा सकता है। मेहर समाचार एजेंसी के अनुसार गजा पर इसराइल की सैन्य कार्रवाई के विरोध में पूरी दुनिया में बढ़ते प्रदर्शनों के अंतर्गत अल्जीरिया के सांसदों ने सर्वसम्मति से एक बिल पारित किया है जो जरूरत पड़ने पर इस देश के राष्ट्रपति को अवैध ज़ायोनी शासन के विरुद्ध युद्ध का आदेश जारी करने की अनुमति देता है। जिस दौरान अल्जीरिया की संसद में ये बिल पास हो रहा था उस समय सदन में फिलिस्तीन और वहां के प्रतिरोधकर्ताओं के समर्थन में जबरदस्त नारे लगाए जा रहे थे। याद रहे कि इस समय अल्जीरिया ही अरब देशों में एक ऐसा एकमात्र देश बन गया है जहां की संसद ने इस देश की सेना को अवैध ज़ायोनी शासन के विरुद्ध युद्ध लड़ने की आधिकारिक ढंग से अनुमति दे दी है। चिली के राष्ट्रपति ने गजा की स्थिति पर चिंता जताई है। गैब्रियल बोरिक ने कहा है कि गजा की वर्तमान स्थिति से मैं बहुत अधिक चिंतित हूं। उन्होंने कहा कि इस बारे में मैंने अमरीकी राष्ट्रपति बाइडेन से भी बात की है। उनका कहना था कि गजा में आम नागरिकों की मौत के आंकड़े बढ़ते जा रहे हैं। वहां पर हजारों लोग मारे जा चुके हैं। हमले जारी हैं जिनसे पता चलता है कि इसराइल अंतर्राष्ट्रीय नियमों का उल्लंघन कर रहा है। चिली के राष्ट्रपति के अनुसार इस समय गजा में जो कुछ हो रहा है वो स्वीकार्य नहीं है। तुर्की के राष्ट्रपति कहते हैं कि अवैध ज़ायोनी शासन गजा में अमानवीय कार्रवाई कर रहा है। तस्नीम समाचार एजेंसी के अनुसार उन्होंने शुक्रवार को कजाकिस्तान की राजधानी अस्ताना में कहा कि वर्तमान समय में गजा की पट्टी में इसराइल की ओर से जो कार्रवाई की जा रही है वो पूरी तरह से अमानवीय है। अवैध ज़ायोनी शासन ने फिलिस्तीन के प्रतिरोधकर्ता गुट हमास की शक्ति का लोहा मान लिया है। ज़ायोनी सेना के प्रवक्ता ने स्वीकार किया है कि हमास एक बहुत ही शक्तिशाली संगठन है। अफ्रीकी देश तंजानिया में इसराइल के विरुद्ध किसी भी प्रकार के प्रदर्शन और रैली पर रोक लगा दी गई है। तंजानिया की राजधानी दारुसलाम में फिलिस्तीनियों के अधिकारों के समर्थन में निकाली जाने वाली शांतिपूर्ण रैली को वहां की पुलिस ने निकलने नहीं दिया। दारुसलाम में बहुत से युवा और स्वतंत्रता प्रेमी फिलिस्तीनियों के साथ एकजुटता दर्शाने के लिए आज शुक्रवार को एक शांतिपूर्ण रैली निकालना चाहते थे, लेकिन तंजानिया की पुलिस ने इस रैली को निकलने नहीं दिया। और इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है।
राजनीतिक चर्चा।
श्रोताओ, आपका स्वागत है कार्यक्रम राजनीतिक चर्चा में। राजनीतिक चर्चा में हम एक बार फिर नजर डालेंगे गजा के हालात पर। गजा में ज़ायोनी शासन के अपराध यथावत जारी हैं और लगातार बेगुनाहों की जानें जा रही हैं। इस संदर्भ में विश्व स्तर पर भी और क्षेत्र में भी काफी आक्रोश पाया जाता है, जो कि ज़ायोनियों के खिलाफ विश्व स्तर पर पाए जाने वाले आक्रोश की एक नई मिसाल है, जिससे ज़ायोनी भी घबराए हुए हैं। गजा पट्टी में ज़ायोनी शासन के हमलों में आम नागरिक बड़ी संख्या में मारे जा रहे हैं और बच्चों की संख्या इसमें काफी ज्यादा है। 4,000 से ज्यादा बच्चे शहीद हो चुके हैं। इतनी भयानक बर्बरता की वजह से पूरे क्षेत्र में ज़ायोनी शासन के खिलाफ नफरत लगातार बढ़ती जा रही है और अंतर्राष्ट्रीय संस्थाओं में भी ज़ायोनी शासन के खिलाफ बयान सामने आने लगे हैं, जो कि ज़ायोनी शासन के लिए काफी समस्या उत्पन्न कर रहे हैं। कार्यक्रम राजनीतिक चर्चा में इस विषय पर हम बात करेंगे। इस्लामी गणराज्य ईरान ने गजा पट्टी के हालात को देखते हुए सक्रिय कूटनीति शुरू की है और ये सिलसिला लगातार जारी है। इस्लामी गणराज्य ईरान भरपूर कोशिश कर रहा है कि गजा में ज़ायोनी शासन के हमलों पर रोक लगे और जंग तत्काल बंद हो जाए। इस विषय पर भी हम कार्यक्रम राजनीतिक चर्चा में एक नजर डालेंगे। غزہ پٹی پر حملوں میں زائنی شاسن اب تک 9,000 سے ادھک لوگوں کی جانیں لے چکا ہے. ان میں 70% سے ادھک بچے، مہیلائیں اور بوڑھے ہیں. بچوں کی سنکھیا 4,000 سے زیادہ بتائی جاتی ہے. ان اپرادھوں کے ساتھ ہی ساتھ یہ بھی ایک حقیقت ہے کہ زائنی شاسن کو اس دفعہ کی لڑائی میں بھاری نقصان بھی اٹھانا پڑا ہے. زائنی شاسن اپنے 340 سینکوں کے مارے جانے کی بات کر رہا ہے، لیکن سچائی یہ ہے کہ مارے گئے زائنی سینکوں کی سنکھیا اس سے کہیں زیادہ ہے. یہ زائنی شاسن کے لیے ایک ایسی استھتی ہے جس کا اسے اس سے پہلے کبھی سامنا نہیں رہا ہے. جائزہ پیش کر رہے ہیں ہمارے ساتھی قائم رضوی.
اویز زائونی شاسن بے شک غزہ میں جگھنی یدھ اپرادھ کر رہا ہے اور 9,000 سے ادھک لوگوں کی وہ جانیں لے چکا ہے، جن میں 70% سے ادھک بچے، عورتیں، بوڑھے ہیں. مگر دوسری طرف اسے بھاری سنکھیا میں اپنے سینکوں سے ہاتھ بھی دھونا پڑ رہا ہے. اسرائیلی میڈیا کا کہنا ہے کہ غزہ میں گروار تک 23 سینک مارے گئے تھے، جبکہ حزب اللہ کے انوسار لبنان کی سیما کے قریب اس نے کم سے کم 120 اسرائیلی سینکوں کو مار گرایا ہے. الاقصا طوفان میں 300 سے ادھک زائونی سینک پہلے ہی مارے جا چکے ہیں. زائونی سرکار نے میڈیا کوریج پر سینسر لگا رکھا ہے، اس لیے حماس کی سینک شاخہ کے پروکتا ابو عبیدہ نے کہا ہے کہ غزہ میں مارے گئے زائونی سینکوں کی سنکھیا اس سے بہت زیادہ ہے جو زائونی سرکار بتا رہی ہے. زائونی شاسن کے لیے یہ بالکل ہی نئی استھتی ہے. اس سے پہلے 75 سال کے اتہاس میں زائونی شاسن نے ہمیشہ ہی ایک طرفہ لڑائی لڑی ہے، یعنی اسے سامراج وادی طاقتوں کا بھرپور سمرتھن حاصل رہتا تھا، اور اسی کے ساتھ شیتریہ دیشوں میں عرب سرکاروں کے رکشہ اور انٹیلیجنس وبھاگوں میں اس نے سیندھ لگا رکھی تھی، جس کی وجہ سے یہ سرکاریں اس کے خلاف کچھ خاص نہیں کر پاتی تھیں. اور زائونی سرکار اپنی مرضی کے انوسار جب چاہتی تھی فلسطینیوں کا نرسنہار کرتی تھی اور ان کے علاقوں کو خالی کروا کر ہڑپ کر لیا کرتی تھی. یہی وجہ تھی کہ زائونی سینا کو دنیا کی سب سے شکتیشالی سیناؤں میں سے ایک گھوشت کیا گیا تھا. اسے اجے تک کہا جانے لگا تھا، لیکن پچھلے کچھ دشکوں میں فلسطینی ریزیڈنس فورسز اور حزب اللہ لبنان نے کئی موقعوں پر زائونی شاسن کو دھول چٹائی اور یہ ثابت کر دیا کہ زائونی سینا کو ہرایا جا سکتا ہے. اب ان نئے حالات میں زائونی سینکوں کا منوبل بہت ہی گرا ہوا ہے، کیونکہ ویشوک حالات اس موڑ پر پہنچ چکے ہیں کہ پشچمی سمرتھک اور سامراجوادی طاقتیں بھی زائونی شاسن کو بچانے میں اسمرتھ دکھائی دے رہی ہیں. امریکہ اس یدھ میں زائونی شاسن کا کھل کر ساتھ دے رہا ہے. امریکی ڈرون ویمان غزہ پٹی پر اڑانے بھر رہے ہیں، اور امریکی ادھیکاریوں کا کہنا ہے کہ حماس دوارا پکڑے گئے قیدیوں کو رکھے جانے کی جگہ کا پتہ لگانے کے لیے امریکہ یہ آپریشن کر رہا ہے. مگر زائونی گلیاروں کی یہ چنتا ہے کہ اگر بڑی سنکھیا میں امریکی سینکوں کی ضرورت پڑی تو امریکہ یہ مدد نہیں کر پائے گا. زائونی شاسن کو ایک چیز اور بھی بہت زیادہ پریشان کر رہی ہے، اور وہ ہے پوری دنیا میں پھیل رہی اسرائیل ورودھی بھاونا. حالت یہ ہے کہ برٹن، فرانس اور امریکہ جیسے دیشوں میں بھی، جو اسرائیل کے بڑے سمرتھک کہے جاتے ہیں، لاکھوں کی سنکھیا میں لوگ لگاتار سڑکوں پر نکل رہے ہیں اور اسرائیل کے اپرادھوں کی کھل کر آلوچنا کر رہے ہیں. عرب و اسلامی دیشوں میں تو اسرائیل کے خلاف بڑا آکروش ہے. حد یہ ہے کہ میڈیا پر گہرا کنٹرول رکھنے کے باوجود زائونی شاسن اپنا پروپیگنڈا مشن پربھاوی روپ سے آگے لے جانے میں ناکام ہو چکا ہے. ایک اور مہتوپورن بات انتراشٹری سنستھاؤں میں اسرائیل کا بڑھتا ورودھ ہے. سنیوکت راشٹر سنگھ کے مہا سچیو نے اسرائیل کے اپرادھوں کے بارے میں جو ٹپڑی کی ہے، اس سے تو اسرائیل اتنا آگ ببولا ہوا کہ اس نے انٹونیو گوٹیرس کو مہا سچیو کے پد سے ہٹانے کی ہی مانگ شروع کر دی. ان ساری پرستھتیوں نے دراصل زائونی شاسن کو بہت پریشان کر رکھا ہے، اور وہ اس سمے بوکھلایا ہوا ہے. اس کی سمجھ میں اب نہیں آ رہا ہے کہ کیا کرے اور کیسے حالات کو کنٹرول کرے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا. समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
गजा पट्टी पर जहां ज़ायोनी शासन के आपराधिक हमले जारी हैं, वहीं इसे रुकवाने के लिए इस्लामी गणराज्य ईरान भरपूर कोशिश कर रहा है। ईरान के विदेश मंत्री इस पूरी मुद्दत में लगातार सक्रिय रहे और उन्होंने बार बार क्षेत्रीय देशों के दौरे किए। विदेश मंत्री ने न्यूयॉर्क यात्रा में भी ये मुद्दा पुरजोर ढंग से संयुक्त राष्ट्र संघ में उठाया। क्षेत्रीय देशों के दौरे में विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने ये कोशिश की कि इस्लामी देश फ्रंट लाइन पर आकर गजा पट्टी की जंग को तत्काल रुकवाने में भूमिका निभाएं। जायजा पेश कर रहे हैं सैयद मीसम।
ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने गजा में जारी ज़ायोनी शासन के अपराधों के मामले में इस्लामी देशों को फ्रंट लाइन पर लाने की कोशिश में कतर और तुर्की की यात्रा की है। गजा के आवाम के खिलाफ ज़ायोनी शासन के निर्दयतापूर्ण हमलों को 4 हफ्ते बीत चुके हैं। इस बीच शहीद होने वाले फिलिस्तीनियों की संख्या 9,000 से अधिक हो गई है और घायलों की संख्या 32,000 से ज्यादा है। पश्चिमी देश तो औपचारिक रूप से युद्ध विराम के खिलाफ हैं और अरब देशों का ये हाल है कि ज़ायोनी शासन के आपराधिक हमलों का तमाशा देख रहे हैं। इस्लामी गणतंत्र ईरान ने बीते 4 हफ्तों में युद्ध रुकवाने के लिए लगातार सघन कूटनीतिक प्रयास किए हैं। हुसैन अमीर अब्दुल्लाहियान ने अपनी ताज़ातरीन यात्रा में कतर और तुर्की के अधिकारियों से मुलाकात की। उन्होंने कतर के अमीर शेख तमीम और वहां के विदेश मंत्री मोहम्मद बिन अब्दुलरहमान से मुलाकात में फिलिस्तीन को लेकर ताज़ा स्थिति पर विचार विमर्श किया। 2 हफ्ते पहले भी विदेश मंत्री अमीर अब्दुल्लाहियान कतर की यात्रा पर थे और कतरी अधिकारियों से विस्तार से बातचीत की थी। अमीर अब्दुल्लाहियान की कतर यात्रा का महत्व इसलिए है कि दोहा सरकार हमास और ज़ायोनी शासन के बीच सक्रिय मध्यस्थ की भूमिका अदा करती है। ईरान भी पूरी संजीदगी से कोशिश कर रहा है कि गजा में लड़ाई बंद हो। कतर के बाद विदेश मंत्री अमीर अब्दुल्लाहियान तुर्की पहुंचे और वहां उन्होंने विदेश मंत्री और राष्ट्रपति से मुलाकातें की। यह दौरा इसलिए महत्वपूर्ण है कि तुर्की भी इस्लामी गणतंत्र ईरान के समान दृष्टिकोण रखता है और गजा में जंग रोके जाने की मांग कर रहा है। गजा में जंग रोके जाने के मुद्दे पर ईरान और तुर्की के बीच समान दृष्टिकोण का एक तरफ ज़ायोनी शासन पर दबाव पड़ेगा और दूसरी तरफ पश्चिमी देशों पर भी दबाव पड़ेगा कि वे ज़ायोनी शासन को हमले बंद करने के लिए तैयार करें। निश्चित रूप से युद्ध और कत्लेआम में ज़ायोनी शासन के दुस्साहस की एक वजह गजा की जनता के बारे में इस्लामी देशों की उदासीनता है। जबकि ईरान, सऊदी अरब और तुर्की जैसे बड़े इस्लामी देश और कतर जैसे प्रभावशाली देश अगर गजा की जनता का समर्थन करने और ज़ायोनी शासन से इस प्रकार के हमले बंद करने पर सहमत हो जाते हैं तो ज़ायोनी शासन युद्ध रोकने पर मजबूर हो जाएगा। पश्चिमी एशिया के मामलों के विशेषज्ञ सदरुल हुसैनी ने विदेश मंत्री की हालिया यात्रा के बारे में कहा कि गजा में युद्ध विराम के लिए ईरान की सक्रिय कूटनीति की झलक है। ईरान ने हालिया दिनों में गजा में जारी जनसंख्या रुकवाने के लिए कई स्तर पर लगातार कोशिशें की हैं।
और इसी के साथ राजनीतिक चर्चा का कार्यक्रम समाप्त होता है।
ये रेडियो तेहरान की हिंदी सेवा है। क्षमा कीजिएगा, अब हम पेश करने जा रहे हैं आपका अपना मनपसंद कार्यक्रम पत्र संसार।
पत्र संसार। दोस्तों, कार्यक्रम पत्र संसार में आपका स्वागत है। अपनी दीदी मरियम मेहर दादी
और भैया अहमद अब्बास का सलाम स्वीकार कीजिए।
दोस्तों, हमें आशा है कि आप जहां कहीं भी होंगे सकुशल होंगे और अपना मन पसंद कार्यक्रम सुनने के लिए तैयार होंगे।
आज भी कार्यक्रम की शोभा आपके ईमेल, आपके अच्छे अच्छे विचार और आपके कमेंट्स बढ़ाएंगे।
जी, तो सबसे पहले हम ईमेल शुरुआत कर रहे हैं। विजय कुमार है ये और विशाखापत्तनम से हैं। लिखते हैं कि रेडियो तेरन हिंदी सेवा के सभी साथियों को मेरा नमस्कार व सलाम स्वीकार करें। मेरा नाम आर एस विजय कुमार है और मैं भारत के आंध्र प्रदेश राज्य के सबसे बड़े एवं खूबसूरत तटवर्ती शहर विशाखापत्तनम से आपसे मुखातिब हूँ। मैं अपना पुनः परिचय इसलिए दे रहा हूँ क्योंकि कई अरसे के बाद आपसे पुनः पत्र व्यवहार कर रहा हूँ। मेरे ख्याल से सन 1990 से आपके हिंदी एवं अंग्रेजी भाषा के कार्यक्रमों को सुनता रहा हूँ। पत्र भी नियमित रूप से तो नहीं पर ज़रूर लिखा करता था। मेरी उम्र 60 वर्ष है और हाल ही में मैं भारतीय रेलवे से सेवानिवृत्त हुआ हूँ। मुझे देश विदेश के रेडियो प्रसारणों को सुनकर उनसे पत्र व्यवहार करने का बड़ा शौक है। आजकल आपके हिंदी प्रसारण भारतीय समय के अनुसार 7:50 पर शॉर्टवेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुनाई दे रहे हैं। प्रसारण का सिग्नल स्ट्रेंथ तो ठीक है मगर उसकी फ्रिक्वेंसी पर रेडियो यमन के अरबी भाषा में प्रसारण होते हैं जिससे कि रेडियो तेरन के हिंदी कार्यक्रम में थोड़ा इंटरफेरेंस होता है। अंततः मैं आपसे अनुरोध करता हूँ कि आप कृपया मुझे रेडियो तेरन हिंदी सेवा की नवीन कार्यक्रम सूची तथा अन्य उपलब्ध सामग्री भेजने का कष्ट करें।
बहुत बहुत आपका स्वागत है। विजय कुमार नाम बताया दीदी
जी। विजय कुमार, एस विजय कुमार।
एस विजय कुमार जी, आपका बहुत बहुत स्वागत है कार्यक्रम पत्र संसार में और हमें बहुत खुशी है कि आप विशाखापट्टनम या विशाखा दीदी विशाखापट्टनम भी कई तरह से इसका उच्चारण करते हैं
जी।
तो बहुत बहुत स्वागत है आपका और बहुत खुशी है आपका ईमेल पढ़ के, आपसे आपकी बातें सुनकर
जी।
और ये आशा है कि ये संपर्क बना
बहुत
रहेगा।
अच्छी है जैसे
जी,
कुछ वर्ड से
पहला ही जो वाक्य लिखा है उससे लगता है कि मैं मुखातिब हूँ इस इलाके से, उससे भी ये लगता है कि वो उर्दू में उर्दू से लगाव है, शौक है
जी।
और दीदी बड़े ताज्जुब की बात ये है कि इस समय उर्दू भाषा की एक बड़ी अच्छी जो वेबसाइट है, बड़ी ही लायबल, बड़ी ही भरोसेमंद, बहुत ही ज़्यादा जिस पे काम हो रहा है, उसके जो संस्थापक हैं वो उड़ीसा के रहने वाले हैं।
अच्छा।
वो इलाका भी मिला हुआ है, आंध्र प्रदेश की तरफ का इलाका
जी,
है जी,
जी।
तो बहुत बहुत आपका स्वागत है। सामग्री विजय कुमार जी तो इस तरह की उपलब्ध नहीं है, लेकिन यह है कि आप हमारी वेबसाइट pastoday.ir/hi हमारी वेबसाइट का एड्रेस है। वेबसाइट देखिए आप, इस पे बहुत कुछ आपको मिलेगा और ये आपसे अनुरोध है कि इस तरह ईमेल का सिलसिला जारी रखिए। और श्रोता, आप बारी है संस्कृति से जुड़ी खबर की। दीदी हर हफ्ते के लिए एक अच्छी खबर चुन के ले आती हैं और इनकी खबर से मनोभाव बदल जाता है
जी। तो भैया आज मैं अपनी, जैसे आपने भाषा वगैरह के बारे में बात की है, तो आज हम ईरान में पढ़ाने वाले रूस के वर्ष के सर्वश्रेष्ठ शिक्षक के बारे में बता रहे हैं और ये मॉस्को के हैं। तो इनके बारे में एक खबर आई है
जी,
जो सांस्कृतिक है और जैसे अपने कल्चर के बारे में है
जी।
लिखते हैं, लिखा है, समाचार ये है कि तेहरान में रूसी दूतावास के स्कूल में पढ़ाने वाले रूसी भाषा और साहित्य के शिक्षक ओलेग इगोरोविच यानकोवस्की
जी, जी
जी बहुत मुश्किल नाम है
हाँ, इस तरह के नाम रशियन और यूक्रेनियन में कई
जी, इन्हें रूस के वर्ष के शिक्षक का खिताब मिला है
जी।
और शिक्षक दिवस के अवसर पर एक समारोह में रूसी संघ की उप प्रधानमंत्री तातियाना गोरिकोवा ने समारोह के पुरस्कार के विजेताओं के नामों की घोषणा की। ओलेग इगोरविच यानकोवस्की जो ईरान में रूसी भाषा के शिक्षक हैं, روس میں ورش کا شکشک ان کو گھوشت کیا گیا ہے اور 10,00,000 روبل سے سمانت کیا گیا ہے۔ جب راشٹرپتی نے متر راجیوں میں روسی اسکولوں کو پھر سے کھولنے کا پرستاؤ رکھا تو روسی راشٹرپتی ولادیمیر پوتین نے یانکوسکی اور پرتیوگیتا کے انیہ وجیتاؤں کو سمانت کرنے کے لیے ایک ویڈیو کانفرنس آیوجت کی تھی اور پوتین نے ویڈیو کانفرنس میں اس بات پر زور دیا کہ ان کے دیش کے اسلامک ریپبلکن آف ایران کے ساتھ اچھے رشتے ہیں۔
جی دیدی، اب یہ آخر کا واقعہ تو دوسری سمت چلا گیا۔ البتہ اچھے رشتے کی جو بات کی جی رشین راشٹرپتی نے، وہ اچھے رشتے کئی کھیتروں میں ہیں۔ دونوں دیشوں کے بیچ بہت تیزی سے سمبندھوں کا وستار ہو رہا ہے الگ الگ استر پر، الگ الگ کھیتروں میں، اور یہاں تک یہ بات اب عام بن چکی ہے کہ ایک الائنس کا حصہ بنتے جا رہے ہیں دونوں دیش۔ بہت سارے وشیوں میں، بہت سارے مدوں میں دونوں کے درشٹیکوڑ سمان ہوتے ہیں، ایک دوسرے کی مدد اور ایک دوسرے کا سہیوگ کرتے نظر آتے ہیں۔ خاص طور پر جو پشچمی ورچسو ہے، پشچمی وستارواد ہے، اس کے سامنے اس سمے دونوں ہی دیش کھڑے دکھائی دے رہے ہیں، دونوں ہی سے لڑتے ہوئے دکھائی دے رہے ہیں۔ لیکن دیدی، آپ نے بھاشا کی بات کی تھی، تو بہرحال بھاشا ایک بڑا اچھا مادھیم ہے، اور اس کے ذریعے سے جس طرح سے ایک بھاشا میں ایک یہ بھی ہے کہ جو خوبصورتی ہے
جی
وہ ماحول کو بدلتی ہے، اس میں بات کرنے کا انداز ماحول کو بدلتا ہے، سوچ کو بدلتا ہے، نرمی پیدا کر سکتا ہے، اسی طرح سے احساسات کو بدل سکتا ہے، بھاوناؤں کو بدلتا ہے۔ تو اب یہ روسی بھاشا کے شکشک کی جو بات تھی، ان کی جو سیوائیں ہیں، انہوں نے ایران میں رہتے ہوئے جو سیوائیں دی ہیں، بہرحال ان کو اس سے اپریشیٹ کیا گیا اور سمانت کیا گیا، یہ بدھائی کے پاتر ہیں۔ اور شتاب باری ہے کمنٹس کی، دیکھتے ہیں کہ دیدی نے کون سے کمنٹس چنے ہیں آج کے کارکرم کے لیے۔
جی، امریکہ نشچت روپ سے زانی سرکار کے اپرادھوں میں شامل ہے، سروچ نیتا۔ اس پر حسین مہدی لکھتے ہیں، امریکہ ہار گیا ہے، اس کے پاس لمبے یدھ لڑنے کی کشمتا نہیں ہے۔ سمپورن مسلم جگت پر حماس جیسے سموہ لمبی لڑائی لڑ سکتے ہیں، اس لیے نیمیت سیناؤں کی کوئی آوشکتا نہیں ہے جو لڑائی سے ڈرتی ہوں۔ لوگوں کو سموہ کے لڑاکوں کو پیسہ اور ہتھیار دینا چاہیے اور سبھی قبضے خالی کر دینے چاہیے۔
جی دیدی، یہ بڑا مہتوپورن وشے، اس سمے فلسطین کا وشے چل رہا ہے، اور فلسطین کے جو حالات ہیں وہ ساری دنیا کے میڈیا میں سروپری ہیں۔ راجنیتک حلقوں میں یہ مدعا اور یہ وشے سب سے بڑی پراتھمکتا بنا ہوا ہے۔ جو بیان کوٹ کیا ہے، جس بیان پہ کمنٹ کیا ہے ہمارے پاٹھک نے اور ہمارے شروتا نے، یہ وشے بہت مہتوپورن ہے کہ امریکہ اس میں پوری طرح سے شامل ہے اس اپرادھ میں۔ بلکہ سروچ نیتا نے تو یہاں تک کہا کہ امریکہ ایک طرح سے مینیج کر رہا ہے اس پوری کارروائی کو، پورے آپریشن کو جو غزہ کے عوام کے خلاف جاری ہے اسرائیل کی طرف سے۔ کمنٹ جو ہے، حماس کی مدد کرنی چاہیے، یہ مہتوپورن ہے۔ حماس اور دوسری تنظیمیں اور دوسرے سنگٹھن ہیں جو آکوپیشن کے خلاف ریزسٹنس کر رہے ہیں۔ آپ کو سب کو پتہ ہے، ساری دنیا جانتی ہے کہ فلسطین پر زائنی شاسن نے غیر قانونی روپ سے قبضہ کر لیا ہے، طاقت کے بل پہ قبضہ کر لیا ہے، اور فلسطینی وہاں پر قریب 5 ملین کے آس پاس فلسطینی وہاں پر رہ گئے ہیں، باقی کو ڈسپلیس کر کے، وستھاپت کر کے جارڈن، لبنان اور سیریا اور دوسرے دیشوں میں بھگا دیا زائنیوں نے اس زمانے میں۔ لیکن یہ فلسطینی ابھی اپنا ادھیکار نہ ابھی بھولے نہ اس سے پہلے کبھی بھولے، انہوں ہمیشہ کہتے رہے کہ ہم اپنی دھرتی کی طرف واپس جانا ہے، اور جو آکوپیشن اس کے خلاف وہ ریزسٹ کر رہے ہیں۔ اس میں حماس ہے، جہاد اسلامی ہے، دوسری تنظیمیں اور دوسرے سنگٹھن ہیں، بے شک ان کی مدد کرنی چاہیے۔ اور کھیت کی بات یہ ہے کہ اسلامی دنیا میں اور اسلامی سرکاروں کی طرف سے جتنی مدد ہونی چاہیے اتنی نہیں ہو پا رہی ہے۔ اس معاملے میں اسلامی گنراج ایران نے ایک مثال قائم کی ہے، ایک ریزسٹنس فرنٹ بنایا ہے جس میں یہ ساری تنظیمیں شامل ہیں، صرف فلسطین کی نہیں بلکہ عراق کی، یمن کی، سیریا اس میں شامل ہے، لبنان اس میں شامل ہے، اور یہ فرنٹ پوری طرح سے زائنیباد اور پشمی ورچسواد اور وستارواد کے سامنے لڑ رہا ہے، اور اسے کامیابی ابھی مل رہی ہیں، فلسطین میں بھی کامیابی ملنا طے ہے۔
تو بھیا آپ تو ہم جا رہے ہیں اپنے شروتا کی طرف
جی،
جو اپنے وچار ہمیں سنواتے ہیں
جی بالکل۔
تو محمد اختر کے وچار ہم سنتے ہیں، یہ ہے گجرات سے۔
بسم اللہ الرحمن الرحیم، میرا نام محمد اختر ہے، میں احمد آباد صوبے کے گجرات احمد آباد شہر میں رہتا ہوں، صوبے گجرات کے، اور یہاں پر میں مسلسل آپ کی مشہور اور آپ کے پروگرام سنتا رہتا ہوں، لیکن بہت ہی زیادہ مفید کارآمد لیٹسٹ نیوز رہتی ہیں آپ کی، اور معلومات کا ایک بڑا ذخیرہ رہتا ہے، کہ جو بہرحال ہندوستان میں رہ کر کے یہاں پر معلومات نہیں ہوتا، خاص کر کے جو اسلامک کنٹریز کی نیوز ہے اور عالمی نیوز ہے، خاص کر ویسٹرن ممالک کے بارے میں جو آپ کا تجزیہ رہتا ہے اور آپ کی پیشن گوئی رہتی ہے، اس بارے میں جتنا آپ بہتر طریقے سے، سب سے بڑا جو کمال ہے آپ کا وہ یہ ہے کہ آپ کی باتیں جتنی ہوتی ہیں وہ بنائی ہوئی تو خبر نہیں ہوتی، بلکہ ساری چیزیں حقیقت کے اوپر ہوتی ہیں، جو واقعی بڑی خوشی ہوتی ہے، کم از کم دنیا میں کوئی ایک ایسا ریڈیو اسٹیشن ہے تو کہ جو واقعی اسلام کا بھی درد رکھتا ہے، مسلمانوں کا، اور صحیح صحیح خبریں ہم تک سب تک پہنچاتا ہے۔ بہرحال میں بہت شکر گزار ہوں ریڈیو تہران کے اندر سروس کا، خصوصی طور سے کہ واقعی ان کے ذریعے سے ہمیں بہت ہی زیادہ معلومات ہوتی رہتی ہیں، اور ایسی اپڈیٹ ہے کہ واقعی عالم اسلام کے بارے میں جتنی خبر بنا بنا کے دنیا پیش کرتی ہے، جھوٹی سر سدھر ادھر کی، لیکن جب ایک مرتبہ آپ کا ریڈیو سن لیا جاتا ہے تو پتہ چل جاتا ہے کہ واقعی حقیقت کیا ہے۔ اللہ سے دعا یہی ہے کہ آپ تمام افراد جو کام کر رہے ہیں، خدمت کر رہے ہیں، اللہ اس کو قبول کرے اور آپ کو مزید توفیقات دے تاکہ اسلام کے سلسلے میں اور زیادہ کام ہو سکے، مسلمانوں کا اور دفاع ہو سکے۔ شکریہ۔
تو شدا یہ محمد اختر صاحب تھے گجرات احمد آباد سے، جو کاریکرموں کے بارے میں اپنے وچار رکھ رہے تھے۔ دیدی یہ سیگمنٹ میں پہلے بھی کہہ چکا ہوں
جی،
کہ ہمارے لیے بھی بڑا دلچسپ ہوتا ہے کہ شروتاؤں کی آواز سنتے ہیں، شروتاؤں کی باتیں سنتے ہیں، ان کے سجھاؤ سنتے ہیں، ان کے ریمارکس سننے کو ملتے ہیں،
مہتوپورن
ہے۔ دیدی ہمارے پاس بہت سمے نہیں ہے، آپ ایڈریس وغیرہ بتا سکتے ہیں؟
بتا دیتے ہیں، آئی ڈی بھی بتا دیتے ہیں، ای میل، اپنی ای میل آئی ڈی
جی،
تو ہمارا ای میل آئی ڈی ہے hindi@ws.irip.ir، اور ہماری ویب سائٹ کا پتہ ہے parstoday.ir/hi، اور واٹس ایپ پر ہمارا سمپرک نمبر ہے 0098903506549۔
تو شدہ آپ سے ہمیں ہمارا انرودھ ہے کہ سمپرک بنائے رکھیں، اپنے وچار ہمیں ضرور بھیجیں، ہماری ویب سائٹ آپ دیکھ سکتے ہیں، اس پہ جو سامگری ہے اس پہ آپ کمنٹس اپنے دے سکتے ہیں، وہ کمنٹس ہم کاریکرموں میں شامل کرتے ہیں۔ تو اسی انرودھ کے ساتھ شدہ اگلی ملاقات تک آپ سبھی سے انمتی چاہتے ہیں، تو بھیا احمد عباس اور دیدی مریم مہردادی کو انمتی دیجیے، خدا حافظ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستوں کاریکرم آپ نے سنا پتر سنسار، اور اب پیش ہے سبھا کا انتم کاریکرم وگیان کی ڈگر۔
وگیان کی ڈگر،
دوستوں کاریکرم وگیان کی ڈگر کی ایک انی کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں۔ آج کے کاریکرم میں ہم ایران اور دنیا میں گیان وگیان کے شیتر میں ہونے والی پرگتی پر چرچا کریں گے۔ اختر رضوی کا سلام سویکار کیجیے۔ दोस्तों, पजवीन की आज़ाद इस्लामी यूनिवर्सिटी की MRL टीम ने 2019 ऑस्ट्रेलियन रोबो कप वर्ल्ड चैंपियनशिप में 5 चैंपियनशिप जीतते हुए तीसरा स्थान हासिल किया। इस टूर्नामेंट के स्टूडेंट सेक्शन और यूथ ह्यूमनॉइड सॉकर रोबोट लीग में इस यूनिवर्सिटी की MRL टीम ने चैंपियनशिप पोजीशन हासिल की और ड्रॉप इन सेक्शन में भी इस यूनिवर्सिटी की ह्यूमनॉइड रोबोट टीम ने पहला स्थान हासिल किया। इस यूनिवर्सिटी की MRL टीम ने रेस्क्यू सिमुलेटर रोबोट लीग में पहला स्थान हासिल किया और वर्चुअल रोबोट लीग में चैंपियनशिप भी जीती। इस लीग में छात्र वर्ग में शामिल हाई स्कूल की सलाम टीम ने दूसरा स्थान हासिल किया। इसके साथ ही छोटी साइज के फुटबॉल खिलाड़ी रोबोट लीग में कज़वीन के आज़ाद इस्लामी विश्वविद्यालय की MRL टीम ने इस प्रतियोगिता में तीसरा स्थान हासिल किया और औद्योगिक रोबोट लीग और तकनीकी प्रतियोगिता वर्ग में ये टीम पहला स्थान हासिल करने में सफल रही। दूसरी ओर इमदादगर लाइन लीग में इस प्रतियोगिता के छात्र वर्ग में दानिश हाई स्कूल की काविश टीम ने प्रथम स्थान हासिल किया और सर्वश्रेष्ठ टीम वर्क में सुयोग्य खिताब हासिल किया। इस खंड में 2D फुटबॉल सिमुलेटर लीग में एटॉमिक एनर्जी स्कूल की टीम ने तीसरा स्थान हासिल किया। अजरबैजान के शहीद मदनी विश्वविद्यालय और जंजान विश्वविद्यालय के शोधकर्ताओं ने एक 3 घटक नैनो कंपोजिट को संश्लेषित करने में सफलता प्राप्त की है, जो उच्च गति और सटीकता के साथ रक्त और मूत्र के नमूनों में कोडीन और मार्फिन दर्द निवारक की उपस्थिति को माप सकता है। आज विभिन्न प्रकार की बीमारियों और दुर्घटनाओं में वृद्धि और उनके कारण होने वाले दर्द की घटना के साथ दर्द निवारक दवाओं का उपयोग बढ़ गया है। इसी वजह से दर्द निवारक दवाओं की खपत को नियंत्रित करने के लिए शरीर में इस प्रकार की दवाओं की खुराक को मापना आवश्यक है। दूसरी ओर कुछ दर्द निवारक दवाओं को नशीले पदार्थों के रूप में वर्गीकृत किया गया है और सुरक्षा की दृष्टि से उनकी पहचान महत्वपूर्ण है। हालिया वर्षों में नैनो तकनीक और विज्ञान तथा प्रौद्योगिकी के इस क्षेत्र में कई गांठें और गिरहें खोलने में सफलता हासिल हुई है। दोस्तों, हमने अभी दर्द निवारक दवाओं के प्रयोग पर चर्चा किया, ये इसके बारे में थोड़ा सा और जानने का प्रयास करते हैं। हम सब ने कभी न कभी दर्द निवारक दवाओं का अपने जीवन में प्रयोग किया होगा। यदि कभी आपका सिर दर्द करता है तो आप सोचते होंगे कि चलो कॉम्पोफ्लैम या ब्रोफिन खा ली जाए तो दर्द ठीक हो जाएगा, कुछ समय के लिए इससे आराम भी मिल जाता है। परंतु अगर ऐसी दवाओं को रोज ही लेने की आदत पड़ जाए तो न केवल ये शरीर के लिए नुकसानदायक होता है बल्कि इससे होने वाले साइड इफेक्ट से मृत्यु तक हो सकती है। आजकल बाजार में अलग अलग कॉम्बिनेशन की अनेक दर्द निवारक दवाएं और पेन किलर्स मौजूद हैं। इनका केमिकल कंपोजिशन रोग के अनुसार अलग अलग होता है। इनमें से कुछ पेन किलर्स ऐसे भी हैं जिनको अगर बिना उचित सलाह के अपनी मर्जी से खाया जाए तो इनकी लत लग जाती है और भयानक बीमारियां भी हो जाती हैं। रोगी को इन दवाओं का गुलाम बनकर हमेशा इन पर निर्भर रहना पड़ता है। साधारण से दर्द को ठीक करने की कोशिश में लोग बिना डॉक्टर की सलाह के अनाप शनाप दवाएं खाने लगते हैं, जिससे इन गोलियों के एडिक्शन की खतरनाक बीमारी के चंगुल में फंसते जा सकते हैं। यदि कभी इन दवाओं को लोग बंद भी करना चाहें और अचानक बंद कर दें तो इनके विथड्रॉल सिम्टम्स के कारण अनेक समस्याएं उठ खड़ी होती हैं, जैसे हाथ पैरों का कांपना, बेचैनी, गुस्सा, डायरिया, छींके, अनिद्रा, नाक से पानी बहना इत्यादि। पेन किलर्स के ज्यादा प्रयोग से सीने में जलन, पेट दर्द, खट्टी डकारें, उल्टी आने की समस्याएं होने लगती हैं। इसके साथ ही धीरे धीरे पेट में सूजन हो जाती है और उसमें घाव बनने लगते हैं, जिसके बाद उसमें से खून भी बहने लगता है। अनेक मरीज दर्द निवारक दवाओं के अधिक प्रयोग के कारण लीवर के सेल्स टूटने लगते हैं और भूख कम लगने लगती है। दर्द निवारक दवाओं के अधिक प्रयोग के कारण किडनी खराब होने के केसेस बढ़ते जा रहे हैं। किडनी के सेल्स डैमेज होने के कारण वो ठीक से काम भी नहीं कर पाती। पेन किलर ज़्यादा लेने से खून की रासायनिक संरचना बदलने लगती है और इसे ब्लड डिसक्रेसिया कहते हैं। इससे रोगियों की मृत्यु तक हो सकती है। कुछ रोगियों को इन दवाओं के विपरीत प्रभावों के कारण अस्थमा भी हो जाता है। इन समस्याओं में प्रमुख है विचार शून्यता, याददाश्त कमजोर हो जाना, भ्रम, शक और वहां होने लगना और अन्य तरह की भावनात्मक समस्याएं उत्पन्न हो जाना। किसी किसी मरीज को दर्द निवारक दवाएं ज्यादा लेने से माइग्रेन की भी समस्या होने लगती है। दोस्तों, आज़रबैजान विश्वविद्यालय के विश्लेषणात्मक रसायन विज्ञान के प्रोफेसर के अनुसार मॉस स्पेक्ट्रोमीटर मॉर्फिन और कोडीन दर्द निवारक दवाओं का पता लगाने का एक महंगा तरीका है। इस उपकरण की उच्च कीमत के कारण इस परियोजना में तीन घटक नैनो कंपोजिट को संश्लेषित करके और मॉर्फिन व कोडीन के एक साथ पृथक्करण के लिए इसका उपयोग करके पैराबैगनी डिक्टेटर के साथ तरल क्रोमोटोग्राफी विधि की सटीकता और गति की कोशिश की गई और इसको मॉस डिसेक्शन पद्धति के लिए एक वैकल्पिक विधि के रूप में प्रचारित किया गया। क्योंकि मूत्र या रक्त के नमूनों सहित जैविक नमूनों की एक जटिल संरचना होती है, उनमें विभिन्न प्रकार के कार्बनिक और अकार्बनिक यौगिक पाए जाते हैं, इसीलिए विभिन्न यौगिकों की एक विस्तृत श्रृंखला के बीच एनालिसिस यौगिकों की पहचान एक जटिल कार्य है, जिसे नैनो तकनीक ने इस कार्य को प्राप्त करने में मदद की है। इस शोध के परिणाम 2019 में जर्नल ऑफ क्रोमोटोग्राफी ए पत्रिका में प्रकाशित हुए थे। हवा में अवशोषित बिजली और कार्बन डाइऑक्साइड का उपयोग करके एक फिनिश कंपनी एक ऐसा पदार्थ बना रही है जिसका स्वाद गेहूं के आटे जैसा है। लगभग 50% पदार्थ में प्रोटीन होता है और बाकी में वसा और कार्बोहाइड्रेट होते हैं। निर्माण कंपनी प्रोटीन को दही जैसे खाद्य पदार्थों में एक मुख्य सामग्री के रूप में पेश करने और वेजी बर्गर में मांस को बदलने की उम्मीद करती है। इस पदार्थ की उत्पादन प्रक्रिया में बायोरिएक्टर में बिजली की मदद से पानी के अणुओं को हाइड्रोजन और ऑक्सीजन में तोड़ने में मदद मिलती है। इस प्रक्रिया से प्राप्त हाइड्रोजन को कार्बन डाइऑक्साइड में जोड़ा जाता है। खमीर बनाने की प्रक्रिया के दौरान इस प्रक्रिया का उत्पाद रोगाणुओं को भोजन के रूप में दिया जाता है। इस कंपनी के मुख्य कार्यकारी अधिकारी के मुताबिक इस खाद्य पदार्थ के उत्पादन के लिए पहली फैक्ट्री में प्री इंजीनियरिंग का काम पूरा हो चुका है और कंपनी अच्छी खासी मात्रा में इस उत्पाद का उत्पादन कर सकती है। इस शोधकर्ता के अनुसार, हम वर्तमान में एक मानव आकार का रिएक्टर विकसित कर रहे हैं, लेकिन एक पूर्ण संयंत्र में रिएक्टर एक बस के आकार के होते हैं। इस कंपनी का मानना है कि खाद्य उत्पादन प्रक्रिया को कृषि और प्राकृतिक संसाधनों से अलग करना संभव है। दोस्तों, आइए एक महत्वपूर्ण जड़ी बूटी अश्वगंधा के बारे में जानने का प्रयास करते हैं। अलग अलग देशों में अश्वगंधा कई प्रकार की होती है, लेकिन असली अश्वगंधा की पहचान करने के लिए इसके पौधों को मसलने पर घोड़े के पेशाब जैसी गंध आती है। अश्वगंधा की ताजी जड़ में यह गंध अधिक तेज होती है। वन में पाए जाने वाले पौधों की तुलना में खेती के माध्यम से उगाए जाने वाले अश्वगंधा की गुणवत्ता अच्छी होती है। तेल निकालने के लिए वनों में पाया जाने वाला अश्वगंधा का पौधा ही अच्छा माना जाता है। इसके दो प्रकार होते हैं, छोटी अश्वगंधा और, जबकि इसकी झाड़ी छोटी होने से ये छोटी अश्वगंधा कहलाती है, लेकिन इसकी जड़ बड़ी होती है। राजस्थान के नागौर में ये बहुत अधिक पाई जाती है और वहाँ के जलवायु के प्रभाव से ये विशेष प्रभावशाली होती है, इसीलिए इसको नागौरी अश्वगंधा भी कहते हैं। बड़ी या देशी अश्वगंधा, اس کی جھاڑی بڑی ہوتی ہے لیکن جڑیں چھوٹی اور پتلی ہوتی ہیں۔ یہ باغ بغیچوں، کھیتوں اور پہاڑی استھانوں میں سامانیہ روپ سے پائی جاتی ہے۔ اشوگندھا کے قبض گڑوں کی پردھانتا ہونے سے اس کی گندھ کچھ گھوڑے کے پیشاب جیسی ہونے سے سنسکرت میں اس کی باجی یا گھوڑے سے سمبندھت نام رکھے جاتے ہیں۔ بازار میں اشوگندھا کی دو پرجاتیاں ملتی ہیں، پہلی مول اشوگندھا جو 0.3 یا 2 میٹر اونچا سیدھا دھوسر رنگ کا گھن رومش تنا والا ہوتا ہے، دوسری کاکنج جو لگ بھگ 1.2 میٹر تک اونچا جھاڑی دار تنا والا ہوتا ہے۔ اشوگندھا کو لوگ عام بول چال میں اسگندھ کے طور پر جانتے ہیں لیکن دیش ودیش میں اس کو کئی ناموں سے جانا جاتا ہے۔ تو دوستوں، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں اجازت دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، کارکرم آپ نے وگیان کی ڈگر سنا، جسے پیش کیا اختر عباس نے۔ اسی کے ساتھ ہماری آج کی یہ سبھا سمپن ہوتی ہے۔ خدا حافظ۔
بسم اللہ الرحمن الرحیم۔ یہ تہران ہے، اسلامی جمہوریہ ایران کی آواز۔